आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
संसार हाम्रो घर होइन, एक दिन हाम्रो घर
साँच्चै नै यो संसार हाम्रो घर होइन, हामी त केवल दुई दिनको पाहुना मात्र हौ। बाफ जस्तै उडी जान्छ हाम्रो जीवन, अवश्य हराएर विलीन हुन्छ, तर परमेश्वरको वचनले भन्दछ मृत्यु पछि पनि जीवन छ। जसले ख्रिस्ट येशूलाई आफ्नो उद्धारकर्ता र मुक्तिदाता भनी विश्वास गर्दछ।
प्रिय श्रोता मित्र, प्रभु येशू ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाईँ सबैलाई मेरो ख्रिष्ट अभिवादन, जय मसीह अनि हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, आज हामी बाइबल अध्ययन दोस्रो कुरन्थी 3 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ ख्रिष्टको महिमित सेविकाईमा परमेश्वरको सान्त्वना। पाउलले अध्याय 2 सेविकाईको विजयको बारेमा बताएका थिए। अहिले पाउल सेविकाईको स्वीकृति विषयसँग व्यवहार गर्दछन्। दोस्रो कुरन्थी 3:1 यस प्रकार लेखिएको छ, के फेरि हामी आफ्नै तारीफ गर्न लागेका छौं? के कसै कसैलाई चाहिँझै हामीले तिमीहरूलाई वा तिमीहरूबाट अरूलाई सिफारिश पत्र देखाउनु पर्छ र? पाउल सोधिरहेका छन्, के मलाई फेरि नियुक्त गर्नेवालाबाट सिफारिश पत्र आवश्यक छ? के मलाई परमेश्वरबाट म उहाँको सेवक हुँ भन्ने कुराको प्रमाणित गर्ने सिफारिश पत्रको आवश्यक छ? पाउल भन्छन्, मलाई त्यसको पाइ राख्नुपर्ने केही आवश्यक छैन। कारण चाहिँ यही हो, पद 2 र 3 भनिएको छ, तिमीहरू नै हाम्रा सिफारिश पत्र हौ, जो सबै मानिसहरूले चिन्न र पढ्न सक्ने गरी तिमीहरूका हृदयमा लेखिएको छ। तिमीहरूले नै देखाउँदछौ कि तिमीहरू ख्रिष्टका पत्र हौ, अर्थात हाम्रो सेवाको फल, जुन पत्र मसीले होइन तर जीवित परमेश्वरको आत्माले लेखिएको हो, ढुङ्गाको पाटीमा होइन तर मासुको हृदयको पाटीमा। मित्र, कुनै पनि सेविकाईको प्रभावकारिताको प्रमाण परमेश्वरबाट तपाईँले सिफारिश पत्र पाउनु भएको छ या छैन सो होइन। उहाँले सिफारिश पत्रहरू दिनुहुने छैन, बरु कारणहरू त्यही नै पत्रहरू हुन् जुन मासुको हृदयको पाटीहरूमा लेखिएका छन्। मेरो रेडियो कार्यक्रमको कारण प्रभुमा विश्वास गरी फर्कनेहरूबाटको धेरै पत्रहरू पढ्छु। विभिन्न स्थानहरूबाट, विभिन्न देशहरूबाट मलाई पत्रहरू लेख्छन् कि कसरी तिनीहरूले प्रभुलाई यस कार्यक्रमद्वारा पाउन सके। तिनीहरू मेरो सिफारिशको पत्रहरू हुन्। पावले कोरन्थियन विश्वासीहरूलाई भन्छन् 2 तिमीहरू नै हाम्रा सिफारिश पत्र हौ, जो सबै मानिसहरूले चिन्ह र पढ्न सक्ने गरी तिमीहरूको हृदयमा लेखिएको छ। अनि चार पदमा भनिएको छ, ख्रिस्टद्वारा परमेश्वरप्रति हाम्रो यस्तो भरोसा छ। यसले मलाई पूर्ण भरोसा दिन्छ। म जान्दछु कि बाइबल परमेश्वरको वचन हो। जब म बाइबल कलेजमा थिएँ तब मात्र मैले विश्वास गरे कि यो परमेश्वरको वचन थियो। म सोच्दछु कि बुद्धिमान ढंगले पनि यो परमेश्वरको वचन नै हो भन्ने कुराको तय गर्न निश्चित गर्न सकिन्छ। तर आज मलाई कति पनि बाइबल परमेश्वरको वचन हो भनी प्रमाणित गर्न बुद्धिमान प्रदर्शन वा निश्चय प्रमाण दिन आवश्यक छैन। मैले त्यस अवस्थालाई पार गरिसकेको छु। मेरो निम्ति यो अति नै सरल छ। परमेश्वरको वचनको खास प्रमाण यसको काम नै हो। कुनै खीर या मिठाईको वा कुनै खानाको प्रमाण त्यसको खाने काममा छ। परमेश्वरले यसलाई यसरी राख्नुहुन्छ, भजन संग्रह 34:8, चाखेर हेर कि परमप्रभु कति भला हुनुहुन्छ। यो तपाईंलाई उहाँको चुनौती हो र सादर निमन्त्रणा पनि हो। पाँच पदमा भनिएको छ, कुनै पनि कुरा हामीबाट आएको हो भनी दावी गर्न हामी आफै योग्य छैनौ, तर हाम्रो योग्यता परमेश्वरबाट आउँछ। मित्र, मलाई निश्चय छ कि तपाईंले पहिले नै थाहा पाइसक्नु भएको होला यस दोस्रो कुरन्थीमा प्रेरित पावलको कमजोरीको। तर पावलले भन्न सके दोस्रो कुरन्थी 12:10, किनभने दुर्बल हुँदा म शक्तिमान हुन्छु। परमेश्वरले अति महान कुरालाई वा व्यक्तिलाई खोजिरहनु भएको छैन। यदि उहाँले त्यस्तैहरूलाई चाहनुभए उहाँले मलाई र तपाईंलाई प्रयोग गर्न सक्नुहुन्न थियो। परमेश्वरले आफ्नो उद्देश्यको पूरा गर्न यो संसारको कमजोर कुराहरूलाई, साना कुराहरूलाई र अमहत्वपूर्ण कुराहरूलाई चुन्नुहुन्छ। हाम्रो प्रशस्त चाहिँ परमेश्वरतर्फबाट छ। त्यसपछि निम्न पदहरूमा हामी देख्छौ नयाँ करारहरू पुरानो करार बीच भिन्नता। पद 6 भनिएको छ, नयाँ करारका सेवकहरू हुन् उहाँले हामीलाई योग्यको बनाउनुभयो, लिखित अक्षरमा होइन तर पवित्र आत्मामा। किनभने लिखित अक्षरले त मार्छ तर पवित्र आत्माले जीवन दिनुहुन्छ। मित्र, यहाँ हामी नयाँ र पुरानो करार बीच धेरै विभिन्न तरिकामा भिन्नताको देख्छौ, अर्थात नयाँ नियम र पुरानो नियम बीचको भिन्नता देख्छौ। भनिएको छ लेखाइको होइन तर आत्माको। पुरानो नियममा, पुरानो करारमा, विशेष गरी व्यवस्थामा लेखाइले वा अक्षरले मार्दछ भनेको मतलब व्यवस्थाका लेखाइहरूले वा अक्षरहरूले वास्तवमा हामीलाई निन्दा गर्दछ। व्यवस्थाले भन्छ तपाई र म निन्दित दोषी पापीहरू हौ, ती लेखाइहरू जुन ढुङ्गाका पाटीहरूमा लेखिएका थिए त्यसले मानिसलाई निन्दा गर्यो। मूसाको व्यवस्थाले कहिले पनि जीवन दिएन। त्यही नै भिन्नता पावल यहाँ बनाइरहेका छन्। लेखाइले मार्दछ। पद 6 अन्तिम खण्डले भन्छ लेखाइले मार्दछ तर आत्माले जीवन दिन्छ। म प्राय मण्डलीमा विश्वासीहरूलाई यो चुनौती दिन्छु, व्यवस्थाद्वारा उद्धार पाउने कुनै व्यक्तिको नाउँ बताऊ। व्यवस्था दिने मूसा पनि व्यवस्थाद्वारा उद्धार पाउन सकेनन्। तपाईंलाई थाहा छ किन? किनभने तिनी हत्यारा थिए। यद्यपि दाउद परमेश्वरको आफ्नै मन अनुसारको इच्छा अनुसारको व्यक्ति भए तापनि उसले व्यवस्थाको उल्लंघन गरे, तोडे। मित्र, व्यवस्था पालन गरेर तपाईँ उद्धार पाउन सक्नुहुन्न। व्यवस्थाले तपाईंलाई मार्छ, निन्दा गर्छ। 7 पदमा भनिएको छ, तर मृत्यु ल्याउने व्यवस्थाका अक्षरहरू ढुङ्गामा खोपिएका थिए, त्यो व्यवस्था यस्तो महिमा भएर आयो कि त्यसको तेजले गर्दा इसरायलीहरूले मूसाको अनुहार हेर्न सकेन, यद्यपि त्यो तेज हराउँदै जाँदै थियो। पुरानो करार व्यवस्था मृत्युको सेवा थियो। जब यसले भन्छ कि त्यो ढुङ्गामा लेखिएको र खोपिएको थियो, हामी जान्दछौ कि पावल 10 आज्ञाहरूको बारेमा बोलिरहेका छन्। भनिएको छ तर यदि ढुङ्गामा लेखिएको र खोपिएको जुन 10 आज्ञाहरू हो मृत्युको सेवा महिमित भएको थियो भने, महिमित भएको थियो, यो व्यवस्था परमेश्वरको इच्छा हो र यो असल छ। यद्यपि यसले हामीलाई निन्दा गरे तापनि व्यवस्थामा गल्ती केही छैन। समस्या चाहिँ मसँग छ, समस्या तपाईसँग छ। यसले देखाउँछ कि म पापी हुँ, यसले देखाउँछ कि तपाई पापी हुनुहुन्छ। त्यसकारण इसरायलको सन्तानले मूसाको मोहडाको तेजले गर्दा उनको मोहडा ठिट लगाएर हेर्न सक्दैनथे, जुन तेज घटेर जाँदै पनि थियो। मूसाको मोहडामा भएको त्यो महिमा विस्तारै लोप हुँदै गएको थियो। भनिएको छ तर मृत्यु ल्याउने व्यवस्थाका अक्षरहरू ढुङ्गामा खोपिएका थिए, त्यो व्यवस्था यस्तो महिमामय भएर आयो कि त्यसको तेजले गर्दा इसरायलीहरूले मूसाको अनुहार हेर्न सकेनन्, यद्यपि त्यो तेज हराउँदै जाँदै थियो। 8 पद, पवित्र आत्माको सेवा कसरी अझ बढी महिमामय नहोला? यदि पुरानो नियम
महिमित थियो भने नयाँ नियम कति धेरै महिमित होला। अर्थात पुरानो करार यति महिमित थियो भने अझ नयाँ करार कति धेरै महिमित होला। नौ पदमा भनिएको छ, किनभने दोषी ठहराउने व्यवस्था महिमामय थियो भने धर्मी ठहराउने सेवा ज्यादै बढी महिमामय हुन्छ। धार्मिक ठहराउने सेवा त्यो धार्मिकता हो जुन हामीसँग ख्रिष्ट प्रभुमा छ। दोस्रो एघार पदमा, किनभने जो एकपल्ट महिमामय थियो अहिले त्यसलाई उछिने महिमाले गर्दा अब त्यो महिमामय रहेन, किनकि जो बितेर गयो त्यो महिमा साथ आएको थियो भने स्थायी रहने चाहिँ अझ बढी महिमापूर्ण हुनुपर्छ। मित्र, यहाँ पद एघारको पहिलो खण्डमा उल्लेखित कथन जो बितेर गइरहेको छ यो चाहिँ व्यवस्था हो। यो कुराको विचार गर्नुहोस् कि यो बितेर गएको छ तब अहिले रहेको चाहिँ जुन नयाँ करार हो जन कति बढ्ता महिमा होला। पावल मसीह व्यवस्थाको र तपाईँ र म रहेको अनुग्रहको दिन बीच भिन्नता बनाइरहेका छन्। बाह्र र तेह्र पदमा भनिएको छ, यसकारण हाम्रो यस्तो आशा भएकोले हामी अत्यन्त साहसी भएका छौं। हामी मोसा जस्तै होइनौ जसले उनको धमिलिँदै गएको महिमाको अन्तिम झलक इसरायलीहरूले नदेखुन् भनेर आफ्नो अनुहारमा घुम्टो हाल्ने गर्थे। कुन कुराको पावल यहाँ संकेत गरिरहेका छन् त? हामीले यो कुराको बुझ्न आवश्यक छ कि व्यवस्थाको दुईपल्ट पहिलो र दोस्रो पल्ट दिइएको थियो। जब मोसा सिनै पर्वतको टुप्पामा गए परमेश्वरले उसलाई ढुङ्गाका पाटीहरू दिनुभयो र परमेश्वर स्वयंले त्यस पाटीमा व्यवस्था लेख्नु भएको थियो अनि त्यस व्यवस्थाद्वारा इसरायलका सन्तानहरू जिउनु पर्ने थियो। वास्तवमा त्यसद्वारा उद्धार पाउँदथे यदि तिनीहरूले यसको पूर्ण रूपमा पालन गरे। तर कसैले पनि त्यसको पालन गर्न सकेनन् र सक्दैनन् र तिनीहरू यसद्वारा इन्साफ गरिने वा न्याय गरिन गइरहेका थिए। जब मोसा परमेश्वरसँग पर्वतको टुप्पोमा थिए इसरायलका सन्तानहरूले पहिले नै पहिला दुई आज्ञाहरूलाई उल्लंघन गरिसकेका थिए, तोडिसकेका थिए। तिनीहरूले उल्लंघन गरिरहेका तोडिरहेका ती आज्ञाहरू थिए, तैले आफ्नो निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, मेरो सामने तैले अरू कुनै देव देवता देवीहरूको नमान्नु। मोसाइक व्यवस्था अति नै कड़ा र कठोर व्यवस्था थियो। अरू त के, मोसाले भने म अति नै धेरै डराए र कापे। व्यवस्थाले आँखाको बदला आँखा, दाँतको बदला दाँतको, हत्याको विरूद्धमा हत्याको माग गर्दथ्यो। यो सम्पूर्ण यथार्थ स्वाभाविक धार्मिकता र पवित्रता थियो। यदि कुनै व्यक्तिले कुनै व्यवस्थाको उल्लंघन गरे तोडे त्यसकै मुताबिक दण्डको भागीदार बन्छ। प्रस्थान 32 अध्यायमा इसरायलीहरूले पहिले नै व्यवस्थाको उल्लंघन गरिसकेका थिए, तोडिसकेका थिए। अब के हुनेछ त? परमेश्वरले मोसालाई तल आफ्ना मानिसहरू भएतिर ओर्ली जानलाई आज्ञा गर्नुभयो। जब मोसा सिनै पर्वतबाट तल ओर्ली झरे उसले टाढा दूरीबाटै देखे कि इसरायलीहरूले पहिला दुई आज्ञाहरूको उल्लंघन गरिरहेका थिए र मोसाले व्यवस्थाको पार्टी इसरायलीहरू भएको छाउनीमा क्याम्पमा ल्याउने साहस गर्न सकेन। किन सकेन? यदि उसले तिनीहरू भए कहाँ त्यस बेला त्यो व्यवस्थाको पार्टी ल्याएको भए सारा इसरायलीहरू त्यसै बेला खत्म हुने थिए, त्यसै बेला नामेट गरिने थिए, तिनीहरूलाई तुरन्तै दण्ड दिइने थिए। ती व्यवस्थाको तोड्नुको उल्लंघन गर्नुको अर्थ हो तत्काल तुरन्तै मृत्युदण्ड। त्यसकारण मोसाले त्यो व्यवस्थाको ढुङ्गाको पार्टीलाई ध्वस्त गरिदिए। त्यसपछि मात्र मोसा र इसरायलीहरूको छाउनीमा क्याम्पमा गए। अहिले जब मोसा परमेश्वरको उपस्थितिमा सिनै पर्वतको टुप्पोमा फेरि फर्की गए हामी देख्छौ कि त्यहाँ केही हुन्छ, केही कुरा घट्छ। मोसाले महसुस गर्छन् कि इसरायलीहरूको पापको कारण तिनीहरू सबै नष्ट गरिनेछन्। तर उसले परमेश्वरसँग कृपाको विन्ती गर्छन् र परमेश्वरले तिनीहरूलाई दोस्रो अवसर दिनुहुन्छ, मौका दिनुहुन्छ र उहाँले मोसालाई व्यवस्थाको दोस्रो पाटी दिनुहुन्छ। मोसाले अहिले बुझ्दछन् कि परमेश्वर कृपा र अनुग्रहसँग व्यवस्थाको कड़ापन ल्याइरहनु भएको छ। मोसा व्यवस्थाको वास्तविक खास सार वा केन्द्रमा भेट हुने पाल पवित्र वासस्थान र बलिदानको प्रणाली नै विचारमा छ जुन परमेश्वर कहाँ पुग्ने आधार हुनुपर्ने थियो। मतलब रगत नभोगाइकन पाप मोचन हुँदैन, तर बिना पवित्रता कसैले परमेश्वरलाई देख्न सक्दैन। हामी कसरी परमेश्वरको उपस्थितिमा प्रवेश गर्न सक्छौ? अमित्र, परमेश्वरले हाम्रो निम्ति बाटो बनाउनुहुनेछ अनि परमेश्वरले त्यो बाटो बनाउनु पनि भयो। ओ, यो कस्तो अद्भुत महिमित प्रकाश हो! यसमा कुनै सन्देह छैन कि मोसाको मोहडा चम्क्यो। जब मोसा सिनै पर्वतबाट ओर्ली झरे उसले व्यवस्थाको दोस्रो पार्टी ल्याएका थिए जुन मृत्युको सेवा र निन्दाको सेवा थियो। जुनले त्यस्तो धार्मिकताको माग गर्दछ जुन मानिसले आफै स्वयंबाट पैदा गर्न सक्दैन, तर उही समयमा त्यहाँ बलिदानको प्रणाली थियो जुनले परमेश्वरको अनुग्रहको प्रकट गर्दथ्यो। यो नै परमेश्वरको अनुग्रह ख्रिष्टको मृत्यु र पुनरुत्थानमा पूरा भयो। जुन अनुग्रह पाउल प्रेरितले पाए थिए जो एकपल्ट व्यवस्था मुनिका फरिसी थिए र अहिले तिनी त्यस्तो स्थानमा आएथे जहाँ तिनी भन्न सके फिलिपी तीनको नौ पदमा, व्यवस्था बमोजिम मेरो आफ्नै धार्मिकता भएर होइन तर ख्रिष्टमा विश्वासद्वारा हुने अर्थात विश्वासद्वारा हुने परमेश्वरको धार्मिकताको आधारमा उहाँमा मलाई पाओस्। अहिले यहाँ वास्तवमा महिमाको प्रकाश प्रकट छ अनि त्यो चाहिँ महिमित समाचार हो। व्यवस्था महिमित थियो, यसले मानिसलाई उद्धारको बाटोको अघि राखिदियो, प्रदान गरिदियो, तर मानिस त्यति धेरै कमजोर र दुर्बल थियो कि यसको मागलाई पूरा गर्न पूर्ण रूपमा अयोग्य भयो र अयोग्य थियो। परमेश्वरलाई खुशी तुल्याउने व्यवस्था जीवनको महिमित बाटो अर्थात तरिका थियो, तर मानिसको निम्ति आफ्नो पापी निन्दित अवस्थाको कारण व्यवस्था मृत्युको सेवा बन्यो, तर परमेश्वरको अनुग्रहको महिमा ख्रिष्टमा पूरा भयो जुन महिमाको सेवा हो। अर्को अनुच्छेदमा यसलाई यो भनिएको छ, धन्य परमेश्वरको महिमित सुसमाचार। धन्य शब्द ब्लेसड को अर्थ हो हर्षित खुशी। हर्षित खुशीको परमेश्वर, परमेश्वरलाई केले खुशी तुल्याउँछ? परमेश्वरलाई खुशी तुल्याउने कुरा यही हो कि उहाँ मानिसहरूको प्रेम हुनुहुन्छ र उहाँ कृपामा आनन्द लिनुहुन्छ। उहाँ मानिसलाई उद्धार गर्न चाहनुहुन्छ। हामीलाई मीका सात अध्यायको अठार पदमा भनिएको छ, तपाईँ जस्तो परमेश्वर को छ जसले अधर्म क्षमा गर्नुहुन्छ र आफ्नो निज धनको बाँकी रहेकाहरूको अपराध छोडिदिनुहुन्छ। उहाँले आफ्नो रिस सदैसम्मलाई राखी छोड्नुहुन्न किनकि उहाँ दया गर्न रुचाउनुहुन्छ। यो नै परमेश्वरको इच्छा हो कि कोही पनि मानिस नाश नहोस्। परमेश्वरले इजिकेल अगमवक्तालाई भन्नुभयो 33:11 पदमा, दुष्टको मृत्यु म चाहन्न, बरु दुष्ट मानिसले आफ्नो चाल त्यागेर जियोस् भन्ने म चाहन्छु। आफ्नो दुष्ट चाल त्याग, ती त्यागिहाल, हे इसरायली हो तिमीहरू किन मर्छौ? परमेश्वर उद्धार गर्न चाहनुहुन्छ र मानिसलाई उद्धार गर्ने काम नै उहाँलाई प्रसन्न पार्दछ। हामीसँग खुशी गर्ने हर्षित परमेश्वर छ। ओ, यसले हामीलाई कस्तो महिमित तस्वीर दिन्छ। जब मोसा सिनै पर्वतबाट दोस्रो पल्ट तल ओर्ली झरे उनको हृदयमा खुशी थियो, उसको मोहडा चम्किएको थियो। अहिले बलिदानिक प्रणालीद्वारा व्यवस्थाद्वारा इसरायलका सन्तानहरूको लागि बाँच्ने उद्धार पाउने बाटो थियो। अहिले म यसलाई फेरि स्पष्ट पार्न चाहन्छु कि मोसाको मोहडामाथि घुम्टो हाल्नुको कारण यो थिएन कि किनभने मोसाको मोहडा महिमाले चम्किरहेको थियो ताकि इसरायलीहरूले उनलाई नहेरुन्। यो यस कारणले मोसाले आफ्नो मोहडा घुम्टो हाले, आफ्नो अनुहारमा घुम्टो हाले किनभने महिमा विलीन हुन आरम्भ गरिरहेको थियो, लोप हुन आरम्भ भइरहेको थियो। मोसाको मोहडा चम्कने तथ्य महिमित कुरा थियो तर महिमा विलीन हुन लोप हुन थालेको थियो। 14 पदमा भनिएको छ, तर तिनीहरूका मन कठोर भएका थिए किनकि आजको दिन समय पुरानो करार पर्दा त्यो घुम्टो नउठिरहन्छ जुन घुम्टो ख्रिस्टद्वारा मात्र हटाइन्छ। तिनीहरूका मन दिमाग अहिलेसम्म पनि कठोर भएको छ। मोसाले आफ्नो मोहडा छोप्ने घुम्टो परमेश्वरको प्राचीन इसरायली मानिसहरूको मन या मनमा हृदयमा छोपिएको घुम्टो हो। यो अहिलेसम्म पनि त्यहाँ छ किनकि यी मानिसहरूले ख्रिस्ट नै धार्मिकताको लागि व्यवस्थाको अन्त हुनुहुन्छ विश्वास गर्दैनन्। तिनीहरू देख्दैनन् कि उहाँ नै सम्पूर्ण व्यवस्थाको परिपूर्णता हुनुहुन्छ। अन्धोपन कठोरपन अझै तिनीहरूमा छ, त्यहाँ छ। जब हामी अर्को अध्यायमा पस्दछौ हामी यो संसारको देवको बारेमा देख्छौ जसले विश्वास नगर्नेहरूको मनलाई कठोर र अन्ध्यारो पारेको छ, अन्धो पारेको छ। हामी देख्नेछौ कि यो किन सत्य हो। 15 पदमा भनिएको छ, हो आजसम्म पनि मोसाको पुस्तक पढ्दा तिनीहरूको हृदयमा घुम्टो हालिएको हुन्छ। जब तिनीहरू व्यवस्था पढ्छन् तिनीहरूले वास्तवमा सोच्दछन् कि तिनीहरू यसको पालन गर्न सक्छन्, तर पुरानो नियम पढ्दा परमेश्वरको जनहरूको मनहरूमा र हृदयहरूमा व्यवस्थाको सम्बन्धमा आशा गरिने पूर्ण भरोसा र निश्चयताको पाउनुहुन्न। अरू त के, दाउदले पनि केही प्रश्नहरू खड़ा गरे अनि अयुबले पनि खड़ा गरे। जब हिचकिया मर्न लागेको बेला भित्तातिर आफ्नो मुख फर्काएर रोए, तर तपाई र म रहेको यस अनुग्रहको दिनमा अरू त के, ख्रिष्टमा भरोसा गर्ने सबभन्दा कमजोर विश्वासीसँग परमेश्वरसँग आफ्नो पूर्ण स्वीकार ग्रहणको सम्बन्धमा पूर्ण भरोसा र निश्चयता छ। 16 पदमा भनिएको छ, तर जब मानिस प्रभुपट्टि फर्कन्छ त्यो घुम्टो हटाइन्छ। यसले हृदयको संकेत गर्दछ। जब हृदय ख्रिस्ततिर फर्कन्छ, त्यो पर्दा घुम्टो उठाइन्दछ, हटाइन्छ। मानिसको समस्या हृदय समस्या हो। मानिस आफ्नो जीवनमा पापको कारण कठोर छ र आत्मिक अन्धो बनेको छ। जब मानिस आफ्ना पापबाट फर्कन इच्छुक हुन्छ र प्रभु येशूले उद्धारकर्ताको रूपमा ग्रहण गर्न इच्छुक हुन्छ, तब उसलाई उसबाट घुम्टो हटाइन्दछ, उठाइन्दछ। 17 पदमा भनिएको छ, अब प्रभु आत्मा हुनुहुन्छ, अनि जहाँ प्रभुका आत्मा हुनुहुन्छ त्यहाँ स्वतन्त्रता हुन्छ। केवल परमेश्वरको आत्माले मात्र घुम्टोको उठाउन सक्छ र ख्रिस्ट मात्र उद्धारकर्ता हुनुहुन्छ भन्ने कुरा देख्न सहायता गर्नुहुन्छ। उहाँले मात्र त्यो गर्न सक्नुहुन्छ। यहाँ तपाईलाई र तपाईले ध्यान दिनुपर्ने कुरा यो छ कि पावल उही कुरा भनिरहेका छन् जुन सिमन पत्रुसले प्रेरित 10 अध्यायको 43 पदमा भन्छन्। उहाँकै निम्ति सबै अगम वक्ताहरूले गवाही दिएका छन् कि उहाँकै नाउँद्वारा जसले उहाँमाथि विश्वास गर्छन् पापको मोचन पाउनेछन्। मेरो मित्र, यदि तपाईले ख्रिष्ट प्रभुलाई पुरानो नियममा पाउनुहुन्न भने परमेश्वरको आत्मा तपाईँको शिक्षक हुनुहुन्न, किनभने परमेश्वरको आत्माले ख्रिष्टका कुराहरूलाई लिनुभएर ती कुराहरू हामीलाई देखाउनुहुन्छ। परमेश्वरको आत्माले हामीलाई स्वतन्त्रताको स्थानमा ल्याउनुहुनेछ। उहाँले तपाईँलाई व्यवस्था मुनि राख्नुहुन्न, उहाँले तपाईँलाई व्यवस्थाबाट छुटकारा दिएर ख्रिष्टमा ल्याउनुहुन्छ। अनि त्यति मात्र होइन, उहाँले तपाईँ र मलाई पापबाट छुटकारा दिएर अनन्त जीवनमा ल्याउनुहुन्छ, मुक्तिमा ल्याउनुहुन्छ। ओ, ख्रिष्टमा हुनु कति महान कुरो हो, होइन र? प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ, 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। त्यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।